अच्छा अब क्या हुआ? कहा रजुलानी मिन अल्लदीना यखाफून अनअमल्लाहु अलैहिमा, कहा दो आदमियों ने, अब वो 12 नकीब थे ना इनमें से, वो 12 को मूसा अलैहिस्सलाम ने भेजा, जाओ अपने लोगों को जाके कहो कि वो अल्लाह के रास्ते में निकलें, जिहाद के लिए निकलें, अल्लाह का हुक्म आया। उन्होंने आगे से ये जवाब दे दिया। 12 जो आदमी थे वो गए और उन्होंने जाके उनको देखा तो वहां पे अमालिक का कौम थी, ये कौम जो जब्बारीन थी ना अमालिक का थी, तो वो जाहिर है उनको ताकतवर थे, मजबूत थे, और उन्होंने आगे कहा नहीं हमारे तो बस की बात नहीं है, ये नहीं हो सकता। अब इनमें से दो जो लोग थे, जिनमें एक यूशा बिन नून, यूशा बिन नून आपको पता है बाद में नबी भी बने मूसा अलैहिस्सलाम के बाद, और यही है वो जिनका सूरह कहफ के अंदर आता है मूसा अलैहिस्सलाम के साथ सफर पे निकले थे, एक वो और एक कालिब, ये दो लोगों का आता है कि ये दो आदमी थे इतने लोगों में से वो उन लोगों को समझाने के लिए खड़े होगा। उन्होंने कहा ये कौन थे, मिनल्लदीन यखाफून अन अमल्लाहु अलैहिम, इसको दो तरह से समझ सकते हैं। एक अगर हम कहें मिनल्लदीन यखाफून, उन लोगों में से जो डर रहे थे, जो सारे लोग डर रहे थे उनमें से ये थे, अन अमल्लाहु अलैहिम, अल्लाह ने इनके ऊपर इनाम किया होता, ये इनाम याफ्ता थे। इनाम याफ्ता कैसे थे, उनको क्या इनाम मिला हुआ था, उनको कोई तमगे मिले हुए थे, कोई उनको ज्यादा कोई मनोसलवा ज्यादा मिलता था, क्या था इनाम इनके पास, इनके पास ये इनाम था कि ये अल्लाह से डरने वाले थे, इनके अंदर खौफे खुदा था, इनके अंदर अल्लाह की इताअत का जज्बा था, इनके अंदर अल्लाह की नबी की बात को मानने पे उनकी बात को पे लब्बैक कहने का जज्बा था। ठीक है, तो ये अनअमल्ला, अल्लाह ने इसको इनाम कहा है कि जिसके अंदर खौफे खुदा हो और अल्लाह की इताअत का जज्बा हो और वो अल्लाह की बात के ऊपर लब्बैक कहने के लिए खड़ा हो जाए, ये अल्लाह का इनाम है, इनके ऊपर अल्लाह का इनाम हुआ था। दूसरा इसका माना ये, काला रजुलानी मिन अल्लदीना यखाफुना, कहा उन लोग, कहा दो आदमियों ने, मिन अल्लदीना उन लोगों में से, यखाफुना जो वो दो आदमी जो डरते थे, यानी एक में हम लोगों की तरफ ले जाएं कि वो जो डरपोक लोग थे उनमें से ये इनाम याफ्ता थे, या ये उन लोगों में से ये थे जो डरने वाले थे अल्लाह से, यानी अल्लाह से डरने वाले थे और ये अल्लाह का इनाम था इनके ऊपर। समझ आ गई दोनों बातें? तो उन्होंने क्या कहा, उदखुलू अलैहिमुल बाब, दाखिल हो जाओ उन पर दरवाजे से। कौम, उन्होंने कौम को कहा, कौम क्या कर रही हो तुम, क्यों बुजदिली दिखा रहे हो, क्यों कमजोरी दिखा रहे हो, उठो दाखिल हो जाओ, फैजा दखल तुम हूं इन्नाकुम गालिबून, बस तुम सिर्फ दरवाजे में दाखिल हो जाओ तुम ही गालिब होगे, तुम कुछ ना करना, तुम्हें कुछ नहीं करना पड़ेगा, तुम बस दरवाजे तक चले जाओ, वहां पे दाखिल हो जाओ, अल्लाह तुम्हें फतह दे देगा, तुमने बस इतना करना है, हो सकता है लड़ाई की भी नौबत ना आए, अल्लाह का वादा है, हो सकता है वो भाग ही जाए, तो तुम बस दरवाजे में तो दाखिल हो जाओ, अल्लाह के वादे पे भरोसा करो, अल्लाह ही फतवक्कलू, अल्लाह के वादे पे भरोसा करो, अल्लाह ने तुमसे वादा किया हुआ है कि वो तुम्हें वो जमीन दे देगा, इन कुंतुम मोमिनीन, अगर तुम वाकई तुम्हारे अंदर कोई ईमान रह गया तो तुम भरोसा करो, अल्लाह ने तुमसे वादा किया हुआ है, उठो और चलो। अब आप सोचें ये जो बनी इसराइल थे ना, 6 लाख थे जिस वक्त के वहां से निकले थे मिस्र से, चलो सारे ना होंगे, औरतें होंगी बीच में, बच्चे होंगे, सारे ना सही, मगर कोई 2-3 लाख तो होंगे जो मर्द होंगे जो लड़ सकते होंगे, कोई चलो 1-2 लाख ही हो, मगर इंतहा देखें उस कौम की कि उनके अंदर इंसानों का खौफ कितना था, बुजदिली कितनी थी, कम हिम्मती कितनी थी, आराम तलबी कितनी थी कि इतने लाखों में सिर्फ दो आदमी थे जो कहने के लिए खड़े हो गए कि लोगों ऐसे ना करो। इससे हमें ये बहुत बड़ी बात पता चलती है कि कभी लोगों की अक्सरियत को ना देखें, सारे ऐसे कह रहे हैं पता नहीं यही ठीक होंगे, हमें क्या पता, ना किसी की कसरत ना कि किसी की किल्लत, ये हक का मैयार नहीं होती, यानी हक को आप इस बेस पे नहीं पहचानेंगे, ये आपका क्राइटेरिया नहीं होना चाहिए कि इनके साथ कितने लोग हैं, ये कोई क्राइटेरिया नहीं, हो सकता किसी के साथ बहुत ज्यादा लोग हो सकता किसी के साथ कोई भी ना हो। हाँ वो पता है कयामत के दिन कई अंबिया ऐसे भी आएंगे जिनके साथ एक उम्मती होगा, किसी के साथ दो होंगे, और आप हैरान होंगे ये सुन के कि कोई नबी ऐसे भी आएंगे जिनके साथ कोई भी नहीं होगा, पूरी की पूरी कौम ने ही झुठला दिया, तो क्या वो ठीक हो गए? नहीं, नबी की बात हक थी, अगर ना हक को ना मानने वाले पूरी की पूरी चाहे कौम हो, پھر بھی تب بھی یہ ایک معیار نہیں ہے کہ جس پہ ہم کہیں کہ ہاں شاید وہی صحیح ہوں، کیونکہ بعض لوگ نا کوشچن کیسے لے کر آتے ہیں، اچھا اگر یہ بات اتنی صحیح ہوتی تو بھلا ان کو کیوں نہیں سمجھ آئی پھر؟ اور یہی بات ہم نا اہل کتاب کے لیے، بعض لوگ مجھے کہتے ہیں وہ ہندو ہیں وہ لیکن اتنے پڑھے لکھے ہیں وہ اتنے، تو پھر یہ بات ان کو کیوں نہیں سمجھ آتی؟ وہ فلاں ہیں، وہ جیوز ہیں، وہ جو اتنے وہ ہیں، ان کو پھر کیوں نہیں سمجھ آئی یہ بات؟ آخر وہ بھی تو ہیں. یا پھر اگر کوئی حق کی بات، توحید کی بات بتائی جائے، کوئی گمراہ کن فرقے ہیں جو بدتیں کر رہے ہیں، نہیں وہ تو اتنے عالم ہیں، ان کے تو اتنے فالوورز ہیں، پھر ان کو کیوں نہیں پھر یہ بات سمجھ آئی؟ وہ بھائی ان کے کتنے بھی فالوور ہوں، کتنے بھی فین ہوں، کتنے بھی بڑے وہ پیر صاحب ہوں، کتنے بھی بڑے ان کے مرید ہوں، کتنے ہی زیادہ ہوں، حق کا یہ معیار نہیں ہوتا کہ اس کے کتنے فین ہیں، اس کی کتنی فالوئنگ ہے فیس بک پہ. ہم نے کہ کیسی معیار بنا لیے، حق کا معیار اللہ اور اس کا رسول ہے بس. اب وہ بابے ہیں، وہ کوئی پیرے ہیں، وہ کوئی پیرنیاں ہیں، وہ کوئی فلاں ہیں، ہمیں اس سے کیا؟ اس کے ساتھ چاہے پوری کی پوری قوم لگ جائے. ہم نے حق یہ نہیں دیکھ کے سوچنا کہ کون کون کس کے ساتھ ہے، وہ کتنے پڑھے لکھے ہیں جو ان کے ساتھ ہیں. اب آپ مجھے بتائیں اہل کتاب یہاں پہ بھی کہا گیا یا اہل کتاب، ٹھیک ہے، اہل کتاب کون لوگ تھے بتائیں مجھے، جن کو کتاب کہہ کے ہی پکارا گیا، کتاب والو یا اہل کتاب کا مطلب کیا ہے؟ کتاب والو وہ اس وقت کے پڑھے لکھے لوگ ہوتے تھے، علم والے لوگ ہوتے تھے، ٹھیک ہے. ان کی اتنی دھاک تھی ان کے علم کی کہ یہ قریش جو ہے ان سے جا کے پوچھتے تھے کہ یہ علم والے ہیں. لیکن ان کی حالت یہ ہو گئی بھی تھی جو آپ آگے آج دیکھ رہے ہیں، یہ یہاں پہ دیکھ رہے ہیں. اگر آج بھی آپ دیکھ لیں، یہ ان کو کہا گیا نا یا کتاب قد جاءکم رسولنا یبین لکم، تمہارے پاس رسول آیا ہے جو تمہارے پاس بیان کرتا ہے باتیں، تو آپ سوچیں یہ لوگ خود بھی رکے اور ان کی وجہ سے ان کے پیچھے اور بہت سارے لوگ رکے. کیوں؟ اس لیے کہ جب پڑھے لکھے اور علم والے لوگ اور کتاب انڈرسٹینڈنگ والے لوگ جب وہ رکتے ہیں تو ان کے پیچھے جو سادہ لوگ عوام ہوتی ہے جو ہمارے جیسے جو کہنے لگتے ہیں ہاں وہ اگر بات صحیح ہوتی تو ان کو نہ سمجھ آ جاتی، دیکھو وہ بھی تو اتنے بڑے ہیں ان کو نہ پتا چل جاتا. اکثر عوام کے یہی کام ہوتے ہیں، ان کے پاس یہی آج بھی یہی ایکسکیوزز ہیں، اس وقت بھی تھے. تو وہ ان کی وجہ سے وہ بھی دین سے دین کو ماننے سے رہ گئے، ایمان نہیں لائے، صرف اس لیے کہ یہ نہیں لاتے تھے. اور ایون آج بھی بہت سارے پڑھے لکھے لوگ ہیں وہ دین کے اوپر الٹی سیدھی باتیں، وہ پتہ نہیں کیا کیا اپنی باتیں کچھ نکالتے رہتے ہیں، اور خود بھی اپنا بیڑا غرق کرتے ہیں اور دوسروں کا بھی کرتے ہیں. اس لیے کہ وہ جو دوسرے سادہ لوگ عوام ہیں وہ کیا کہنے لگتی، ہاں یہ تو اتنے پی ایچ ڈی ہیں، یہ تو اتنے بڑے وہ ہیں، انہوں نے تو اتنی ریلیجیس بکس پڑھی ہوئی ہیں، ان کی تو اتنی بڑی لائبریری ہے، وہ تو فلاں بڑے پروفیسر ہیں، پھر وہ ان کو کیوں نہیں سمجھ آئی؟ تو یہ ہماری بے وقوفی ہے جب ہم یہ کہتے ہیں، کیونکہ کتابیں پڑھ لینے سے کوئی ہدایت نہیں پا سکتا. ایون قرآن پڑھ کے کئی لوگ گمراہ ہو جاتے ہیں، انلیس کوئی قرآن اس وجہ سے پڑھو تب اس کو ہدایت ملتی ہے جو آج ہم نے بات پڑھی ہے کہ اللہ کی رضا لینے کے لیے بس، ورنہ قرآن سے بھی لوگ گمراہ ہوتے ہیں. اللہ اکبر. تو اس کو معیار بنانا چھوڑ دیں ہم کہ کتنے لوگ کس کے ساتھ ہیں. اب یہاں پہ دیکھ لیں یہ دو لوگ کھڑے ہوئے جو اللہ سے ڈرنے والے تھے، اور اللہ تعالیٰ نے پھر انہی میں نبی بھی چنے کہ یوشع بن نون، اللہ تعالیٰ نے ان کو نبوت عطا فرمائی، ان کو قیادت عطا فرمائی، کیونکہ وہ حق پہ رہے تھے کہ اب ساری قوم ایک طرف ہے. وہ اگر الٹا کوئی فیصلہ کریں تو یہ ان کے کہنے میں نہیں آ گئے. اور کیا پتہ چلا، خوف خدا بھی اللہ کا انعام ہوتا ہے، اور خوف خدا کس کو ملتا ہے؟ قرآن کہتا ہے، قرآن بتاتا ہے علم والوں میں خشیت ہوتی ہے، جس کے پاس علم ہوتا ہے نا اس میں خدا خوفی ہوتی ہے. اور واقعی یہ بات اتنی ٹرو ہے، جب علم نہیں ہوتا نا خدا خوفی بھی نہیں ہوتے. کیوں ہم قرآن پڑھتے جاتے ہیں تو ہماری فکر کیوں بڑھتی ہے؟ وہ ہے جو فکر آخرت، خوف خدا کیوں بڑھ جاتا ہے؟ علم کی بدولت جتنا انسان کو پتا چلتا ہے، اور جب نہیں پتا ہوتا تو پھر دیکھیں کیسے لاوبالی زندگیاں ہم نے بھی گزاری ہیں. اور ایک جگہ میں درس دینے کے لیے گئی، اس سے آپ کو تھوڑی اگزامپل دیتی ہوں. تو وہاں پہ میں نے سٹارٹ میں پوچھا कि आप लोगों में से कौन लोग हैं जो अपनी जिंदगी से मुतमईन है कि भाई मैंने जितना करना था कर लिया और मैं आई एम गुड, राइट, मैं आई एम गुड, मुझे कुछ मसला नहीं, कोई फिक्र नहीं है, कोई ऐसे मसला नहीं है, मैं मतलब सब अच्छा कर लिया, मैंने अपने लिए काफी कर लिया। आप सोचें जितने बेचारे कुरान के स्टूडेंट थे वहां पे, उन्होंने तो कहा कि नहीं, हम तो नहीं मुतमईन है। एक बंदी जिसका कुरान से कोई ताल्लुक नहीं, उसको कोई दीन का समझ नहीं, कोई फहम नहीं, उसने कहा मैं तो मुतमईन हूँ, मैंने तो सब अपना बिल्कुल सही किया हुआ, आज तक मैं क्यों ना मुतमईन हूँ, मैंने क्या ऐसा गलत किया। तो फिर मुझे ये हुआ कि वाकई अल्लाह ताला की बात कितनी सच्ची है कि खशियत इलाही उनको मिलती है जिसके पास इल्म होता है। इल्म नहीं है तो इंसान, आज देखें दुनिया कितनी है, हम कहते हैं ना ये बड़े मजे कर रहे हैं, हम डर डर के रहते हैं, हम क्यों इतनी फिक्रें कर रहे हैं। जैसे जैसे इल्म आता जाएगा उतनी खशियत, उतनी फिक्र बढ़ती जाती है। क्यों आप सल्लल्लाहु अलैहि वसल्लम रोते थे, क्यों आप सल्लल्लाहु अलैहि वसल्लम और सहाबा कराम फिक्रें किया करते थे, तो उनके पास इल्म ज्यादा था, आप सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा कोई नहीं अल्लाह ताला को जानने वाला। तो लेकिन कितना आप अल्लाह से डरने वाले थे। तो ये जो बेफिक्री है ना, इसको कोई इनाम ना समझे कि मुझे जो तो कोई फिक्र ही नहीं आखरत की, तो ये तो मैं बड़ी आई एम गुड नाउ क्योंकि मैं जो कोई आखरत की फिक्र नहीं है और मुझे तो इसकी कोई परेशानी नहीं रहती, तुम तो पागल हो, तुम लोगों को तो परेशानी रहती है आखरत की। नहीं, ये परेशानी होना ही इस चीज की निशानी है कि किसी के पास वाकई इल्म है तो वो फिक्र भी कर रहा है। आप देख रहे हैं छोटे बच्चे हैं, वो कभी स्विच में हाथ उंगलियां डालने शुरू कर देते हैं, कभी कोई और कोई डेंजरस काम शुरू कर देते हैं, उनके पास इल्म नहीं है। उनको अगर आप देखेंगे तो कोयला भी पकड़ लेंगे जाके। लेकिन जिसके पास इल्म है कि ये डेंजरस चीज है, वो फिर उससे कितना बचता है। तो ये फर्क इल्म का होता है। तो कालू, उन्होंने कहा या मूसा, ए मूसा, इन्ना लन नदखुलहा अबदन, हम तो कभी भी नहीं दाखिल होंगे उसके अंदर, हरगिज नहीं हम दाखिल होंगे कभी भी, मा दामू फीहा। यानी उन्होंने तो अपना फैसला मतलब दे दिया, इतनी उनकी समझाने के बावजूद ऐसी कौम थी कि उन्होंने कहा कि जब तक वो रहे इसमें हमने नहीं जाना, यानी जब तक यानी दुनिया है हम नहीं जाएंगे, हम तो कभी नहीं दाखिल होंगे। अल्लाह अकबर। फजहब अंता और अब्बू का फकातिला इन्ना हा हुना काइदू, तुम जाओ मूसा और तेरा रब जाके लड़ ले, हम तो यहाँ बैठे हैं। जैसे हम नहीं कहते उदी अल्लाह गैब से मदद करते, गैब से फरिश्ते भेजे, यानी फरिश्ते ही आके लड़ लें, या गैब से ही फरिश्ते ही आके कोई काम कर दें और अल्लाह की गैब से ही मदद आ जाए या दीन फैल जाए इस दुनिया के अंदर, सारे लोग अल्लाह तो अपनी गैबी मदद भेज, सब लोग हिदायत पे आ जाए, बस वो फरिश्ते आके काम कूम करते रहे, वो अपनी तबलीग करके चले जाए करें, हमने नहीं कुछ करना। तो हाथ हिलाओ कुछ, अल्लाह से फिर मदद मांगो, बस चाहते हैं गैब से मदद आ जाए, बस हमारी फरिश्ते ही मदद करें और वो ही कोई काम कर दें आके। तो अल्लाह ताला ने यहाँ पे उनकी कम हिम्मती की, उनकी जो बुजदिली की बात बताई कि और उनकी जो बेअदबी की बात थी वो यहाँ पे बयान फरमाई कि कैसे उन्होंने कहा जाओ तू और तेरा रब जाके लड़। और यही वो बात है, ये तारीख में कहाँ आती है, आपने पढ़ी है कहीं सीरा में? कहीं सीरत में आपके सामने ये बात आई है कि किस वक्त ये बात आप सल्लल्लाहु अलैहि वसल्लम के सामने सहाबा ने करी थी, सहाबा ने आपसे क्या फरमाया था जिस वक्त नबी अलैहिस्सलाम को पता चला कि वो काफला तो निकल गया है और अब कुरैश आ रहे हैं लड़ने के लिए, तो आपने मुसलमानों से मशवरा किया। उस पे अबू बकर सिद्दीक रजी अल्लाह तआला उठे हैं और अच्छी बातें की, आपको सपोर्ट की बातें की, हजरत उमर ने भी सपोर्ट की बातें की, हजरत मिकदाद उठे और अर्ज किया या रसूल अल्लाह वल्लाही हम वो बात नहीं कहेंगे जो बनी इसराइल ने मूसा अलैहि सलाम से कही थी, फदहब अंत व रब्बुक फकातिला इन्ना हाहुना काइदून। तो उन्होंने यही बात फरमाई थी हजरत मिकदाद ने कि हम आपको या रसूल अल्लाह हम नहीं आपको ये कहेंगे कि आप और आपका रब जाके लड़ लें, हमने नहीं लड़ना। بلکہ ہم تو آپ کے دائیں سے بھی لڑیں گے، بائیں سے بھی لڑیں گے، آگے سے بھی لڑیں گے، پیچھے سے بھی لڑیں گے۔ اس سے آپ صلی اللہ علیہ وسلم اتنے خوش ہوئے، آپ کا چہرہ مبارک روشن ہو گیا۔ اور اسی پہ حضرت عبداللہ بن مسعود کہتے ہیں کہ مقداد کی بات سے آپ صلی اللہ علیہ وسلم کے چہرے پہ ایسی مسکراہٹ اور رونق آئی جس سے میرا جی چاہا کہ میں اپنی ساری زندگی کی نیکیاں مقداد کو دے دوں اور ایک ایسی بات کر لوں جس سے اللہ کے رسول کے چہرے پہ رونق آ جائے۔ کیسی کیسی ان کے وہ ہوتی تھی نا، سبحان اللہ، ان کے شوق کیسے ہوتے تھے کہ کاش میں ایسی کوئی بات کروں، میری بات سے آپ صلی اللہ علیہ وسلم ایسے خوش ہو جائیں۔ وہی وہ موقع تھا جب پھر اس کے بعد آپ صلی اللہ علیہ وسلم تو چاہتے تھے نا کہ انصار میں سے کوئی بولے، تو تب حضرت سعد بن معاذ نے فرمایا تھا، یا رسول اللہ آپ شاید ہماری طرف اشارہ کر رہے ہیں، تو ذات کی قسم جس نے آپ کو حق کے ساتھ بھیجا، اگر آپ ہمیں سمندر پہ بھی لے چلیں اور اس میں کودنے کو کہیں کہ سمندر میں کود جاؤ، تو ہمارا ایک آدمی بھی پیچھے نہیں جائے گا۔ یہ تھے ان کے ساتھی، اور یہ دیکھیں نا موسیٰ علیہ السلام کے ساتھیوں کا حال کیا تھا۔ اللہ اکبر۔ اب دیکھیں کہ ایسی بات کر دینا کہ اب دنیا کی ادھر کی ادھر ہو جائے، ہم نے تو جانا ہی نہیں ہے، تو سوچیں کہ ان نبی کا کیا حال ہوا ہوگا، کتنی ستانے والی قوم تھی۔ یعنی اتنے اللہ تعالیٰ کے احسان، اللہ تعالیٰ نے تمہیں کتنی نعمتیں دی، اور اب جب کوئی کام کرنے کا وقت آیا، کوئی قربانی دینے کا وقت آیا، تم کہہ رہے ہو ہم سے نہیں ہوتا۔ ٹھیک ہے، وہی والی بات ہے نا، ہم بھی اسی طرح نہیں بیٹھ جاتے، ہم سے نہیں ہوتا، ہم نہیں کر سکتے، ہم بزی بہت ہیں، اب جو مرضی ہو جائے ہم سے تو نہیں ہوتا۔ دیکھیں جو قومیں پھر ایسی زوال یافتہ ہوتی ہیں، پھر ان کا انجام بھی تو ایسا ہی ہوتا ہے، پھر آگے دیکھ لیں آپ ان کا انجام کیا ہوا۔ اب ہم پوچھتے ہیں ہمارے ساتھ ایسا کیوں ہو رہا ہے؟ اب خواب دیکھنے سے چیزیں نہیں مل جاتی، ایفرٹ کرنے سے ہوتا ہے۔ وہ اچھا ہم چلے جائیں گے، وہ جب ہم چلے جائیں گے، لیکن کب جائیں گے؟ فَإِن يَخْرُجُ مِنْهَا فَإِنَّا دَاخِلُونَ، ڈریم ورلڈ میں رہنا۔ یہ سہانے خواب آپ جتنے مرضی دیکھ لیں، اس سے ترقیاں نہیں مل جاتی، اس سے کام بن نہیں جاتے، جب تک آپ اٹھ کے کچھ ایفرٹ نہ کریں، ہمت کرنے کی، اٹھنے کی، اللہ کے دین کے لیے کوئی قربانی دینے کی۔ اگر یہی چیز اندر سے ختم ہو جائے تو کیا کامیابیاں ملیں گی؟ ان کو کہا نا موسیٰ علیہ السلام نے کہ تم اگر نہ اٹھے نا اور تم نے پیٹ پھیر لی، تم خسارہ پانے والوں میں سے ہو جاؤ گے، اور انہوں نے خسارہ پایا۔ پھر اچھا اب کیا ہوا؟ اب قال، موسیٰ علیہ السلام کہنے لگے، دیکھیں کتنے مجبور ہو گئے ہوں گے، ایک اس بات سے ہی آپ کو پتا چلے گا موسیٰ علیہ السلام کی بے بسی یہاں پر، کہ ان کا کوئی زور نہیں چل رہا تھا ان کے اوپر۔ فرمایا، ربی انی لا املک الا نفسی واقعی، میں اللہ میرا پاس کوئی اختیار نہیں ہے، میں تو اپنی جان کا مالک ہوں یا اپنے بھائی کا، کہ میں اس کو کچھ کہہ سکتا ہوں اور یا اپنے آپ سے کچھ کرا سکتا ہوں، اللہ میرے پاس کوئی اختیار ہی نہیں ہے، کوئی پاور نہیں ہے میرے پاس۔ کبھی ایسا ہوتا ہے نا، دیکھیں حسرت افسوس کی کیفیت ان کی کیا ہوگی، کہ کبھی ایک، یعنی آپ اس سے کریں کہ ایک جو پیغمبر ہوتا ہے نا، وہ اپنی قوم کا باپ ہوتا ہے، روحانی باپ ہوتا ہے۔ ہم بہت سارے والدین کو دیکھتے ہیں کہ ان کے بچے بھی ان کو اس قدر ستاتے ہیں، کچھ بھی کہہ لیں، ایسے ہی ہے جیسے دیوار میں سر مارنا، دیوار میں ٹکرے مارنا، بھینس کے آگے بین بچانا، یعنی ان کو کچھ اثر نہیں ہوتا۔ جیسے ان کو نہیں نا انہوں نے سمجھایا، موسیٰ علیہ السلام سمجھا رہے ہیں، بتا رہے ہیں، دیکھو اگر نہ گئے نا تو پھر تمہیں خسارہ ہوگا، دیکھو چلے جاؤ تمہارے لیے لکھی بھی اللہ نے کوئی، وہ لوگ کہہ رہے ہیں تم داخل تو ہو جاؤ، اتنے ہی ان کو حوصلہ افزائی کرا رہے ہیں، پھر بھی کوئی اثر نہیں ہے۔ تو صاف جواب دے دیا انہوں نے۔ تو اسی طرح کے کئی بچے بھی ہوتے ہیں جو والدین کو ایسے ستاتے ہیں، اور پھر والدین بھی یہی کہہ سکتے ہیں پھر کہ اللہ میرا پاس کوئی اختیار نہیں ہے، اللہ اپنی جان کا اختیار ہے بس، اور تو کسی کا نہیں اختیار۔ بے بسی کی یہ ایک مطلب علامت ہے کہ انسان یہ کہے کہ میں اللہ کچھ نہیں کر سکتا، میرے ہاتھ میں کچھ نہیں ہے، یعنی یہ بیسیکلی وہ کہہ رہے ہیں کہ اللہ میرے ہاتھ میں کچھ نہیں۔ جو لوگ اس طرح کے کام کرتے ہیں پھر دیکھیے گا ان کے ساتھ کیا ہوتا ہے۔ ففرق بیننا و بین القوم الفاسقین، اللہ بس جدائی ڈال دے ہمارے درمیان اور ان فاسق قوم کے درمیان، یعنی یہ اتنے نافرمان ہیں इतने मोजे देख के भी इनका ये हाल देखे ना, अब इन्होंने अपने सामने समुंदर फटता देख लिया, इन्होंने अपने सामने मनो सलवा उतरता देख लिया, इन्होंने चश्मे फूटते देख लिए, कितना इनके लिए अल्लाह ताला ने इंतजामात की, तब भी तुम ये कर रहे हो। तो उनने ये दुआ की अल्लाह ताला से, ये उनकी दुआ कबूल नहीं हुई, अल्लाह ने फर्क जुदाई नहीं डाली, उनको इनसे अलग नहीं किया। मगर ये भी एक बात होती है ना, ये कहना असल में है कि अल्लाह ताला अगर अजाब आता है तेरा तो हमारी पकड़ ना हो जाए, इसलिए कि अल्लाह का ये कानून है कि जब अल्लाह ताला किसी कौम पर अजाब करता है तो फिर सब पे ही अजाब आ जाता है, सब उस अजाब की लपेट में आ जाते हैं। तो फिर अल्लाह अपने प्यारों को देखें, जो अपने अंबिया हैं उनको निकाल लेता है वहां से पहले ही, तो उसके बाद अब जब अंबिया नहीं है तो अब क्या होगा, अब नेक बद जब अजाब किसी कौम पे आता है तो सब नेको बद उसमें ही अगर हलाक हो जाते हैं, तो हदीस में आता है फिर कियामत के दिन अल्लाह ताला उनको जिंदा करेगा उस अमल के मुताबिक, जिस उस नियत के मुताबिक जो भी उनका, या उस अमल के मुताबिक जो वो करते थे उसके मुताबिक वो उठेंगे फिर, यानी नेक नेकों के उसमें से उठेंगे, बद बदों में से उठेंगे। मगर जब अजाब आता है ना तो सब का ही रगड़ा लगता है। तो قال فإنا محرمة عليهم, तो फरमाया उसने, किसने, अल्लाह ताला ने, فإنها محرمة عليهم, अल्लाह ताला ने अपना फैसला फरमा दिया कि बस फिर محرمة कि ये किस तरफ है इशारा, इन्नहा की, हा की जमीर का फलस्तीन की तरफ, जिस अर्द मुकद्दस में उन्होंने जाना था उसकी तरफ, कि बस बेशक वो यानी वो जमीन हराम कर दी गई है इन पर, 40 सना, 40 साल के लिए हराम कर दी गई है। ये अब इनको सजा अल्लाह ने दी कि वो चीज जो इनको मिल जानी थी इतनी आसानी के साथ, अगर ये थोड़ी सी हिम्मत दिखाते, वो कितनी दूर चली गई इनसे। और वाकई इंसान की सुस्तियों की वजह से बाज दबा वो ऐसे चांसेस खो देता है कि अरसा दराज तक भी फिर चाहे तो वो चांस वापिस नहीं मिलते, वो तौफीक ही नहीं मिलती। अब क्या है, यती हूं ना फिल, यानी अल्लाह ने इनको ऐसे छोड़ दिया, अब मारे मारे फिरते रहो। दूसरा इसको पढ़ने का तरीका ये है, आप 3 डॉट्स देखते हैं ना, एक एक तरीका जो मैंने आपको बता दिया कि 40 साल तक इनके लिए हराम कर दी गई, दूसरा तरीका है कि आप वक्फ करें अलैहिम पर, ये इनके लिए हराम कर दी गई ये जमीन, फिर आगे पढ़े 40 सनतन यती हूं ना फिल, 40 साल तक ये वो सरगर्दा रहेंगे इस जमीन में, माना दोनों का सेम ही है, 40 साल तक हराम कर दी गई है, 40 साल तक ये भटकते रहे अब यहीं पे। अब क्या था, सुभान अल्लाह, अल्लाहु अकबर, यानी कितनी फ्रस्ट्रेशन की बात है कि ये चलते थे, चल चल के जब एक जगह पहुंचते थे तो पता चलता था कि ये तो वही जगह पे आ गए जहां से चले थे, यानी अल्लाह ताला ने समझ ले इनको कैद कर दिया था उस मैदाने तीह में, इसीलिए इसको मैदाने तीह कहते हैं, क्योंकि ऐसा मैदान जिसके अंदर ये मारे मारे फिरते रहे, अल्लाह चाहे तो क्या, कुछ भी मुश्किल नहीं है उसके लिए। अब निकलना उसे चाहते थे, निकलने की कोशिश करते थे, लेकिन वो निकल ही नहीं पाते थे, वो घूम रहे हैं घूम रहे हैं, जाहिर है 40 साल कोई कम अरसा नहीं होता, अब 2-4 महीनों में इंसान तंग आ जाए कि हम जाना किधर को चाहते हैं, हम किधर आ गए, फिर वहीं आ गए, फिर वहीं आ गए। और वाकई इंसान की ना, आपको बताऊं, जिंदगी भी कभी कभी ऐसी हो जाती है कि 40 साल गुजर जाते हैं और वो वहीं का वहीं खड़ा होता है जहां से उसने सफर शुरू किया था, कोई इंप्रूवमेंट नहीं, कोई अपनी इसलाह नहीं, कोई बेहतरी नहीं, कोई चेंज नहीं, वहीं के वहीं है। और ये भी इंसान की अपनी ढिटाई, अपनी बुजदिली, कम हिम्मती, सुस्ती, अल्लाह के दीन के लिए कोई कुर्बानी ना देने के ये जो बातें हैं, ये उसको वहीं का वहीं ले आती हैं वापस जहां से चला था। 40 साल गुजर जाना कोई थोड़ा अरसा नहीं होता, और इस 40 साल में उन्होंने क्या पाया, वहीं घूम घूम के पागल होते रहे, इनको रास्ता नहीं मिल रहा था, वहीं उनके बच्चे पैदा हो गए, बच्चे बड़े हो गए, वे मर भी गए, उनके बच्चे भी जवान हो गए, तब 40 साल का अरसा गुजरा, यानी वो जो पिछली सारी जनरेशन थी जिन्होंने इनकार किया था जाने से, वो सब मर गए। फिर अब जब इंसान कहता है ना, मैंने नहीं करना नहीं करना नहीं करना, تو بس پھر نہیں پڑ جاتی ہے، پھر اللہ تعالیٰ نے بھی ان کو نہیں جانا نا تم نے، تو اب تو اللہ ہی نہیں تمہیں جانے دے گا، اب ان کی قسمت میں ہی نہیں رہی وہ با برکت بستی، وہ مبارک بستی جو جس میں اللہ نے برکت رکھ دی ہے، وہ اس سے محروم ہو گئے، حالانکہ وہ بڑی آسان تھی پانی، مگر انسان اگر کوشش نہیں کرنا چاہتا اللہ کے راستے میں، کچھ لگانا نہیں چاہتا، ذرا سی بھی محنت کرنا اس کی طبیعت پہ گراں گزرتی ہے، میں کیسے کر لوں، ہائے میرے سے تو نہیں ہوتا، ہائے ہم سے تو نہیں ہوتا، تو پھر نہیں ہوتا، نہیں ہوتا تو پھر اللہ بھی وہیں بیٹھے رہنے دیتا، 40 سال بھی گزر جاتے ہیں ان کی زندگیوں کے وہیں کے وہیں ہوتے ہیں۔ سمبولک ہمارے لیے بھی، کیا ایسے نہیں ہوتا، سال ہر سال گزر جاتے ہیں، کوئی ترقی نہیں ہوتی دین میں، کوئی بہتری نہیں آتی، یتیم ہونا فی الارض، وہ تو بس گھومتے رہے، اللہ تعالیٰ نے میک شور کیا کہ جو پچھلے لوگ تھے جنہوں نے انکار کیا تھا وہ سارے مر جائیں، جب مر گئے اور نئی جنریشن آ گئی تو پھر یوشع بن نون ان کو لے کر گئے اور ان کو لے جا کے پھر وہ جگہ کو فتح کیا گیا۔ اب پھر موسیٰ علیہ السلام بھی فوت ہو گئے، ہارون علیہ السلام بھی فوت ہو گئے اور نئے لوگ تھے جو آگے گئے۔ فلا تأس علی القوم الفاسقین، نبی آپ موسیٰ علیہ السلام سے اللہ تعالیٰ نے فرمایا آپ نہ اس قوم کے اوپر افسوس کریں جو نافرمان قوم ہے، اس لیے کہ جو بھی پیغمبر ہوتا ہے وہ اپنی قوم کے لیے بہت ہمدرد ہوتا ہے، اور قوم کی یہ حالات دیکھ کے ان کے اوپر کیا گزرتی ہوگی، اب دیکھیں آپ کتنی ہے ان کی بے بسی، ان کی کہ میں کیا کروں ان کے ساتھ، اللہ میرے پاس تو کچھ بھی نہیں ہے اختیار، اللہ میں نہیں کچھ کر سکتا، تو ان کی بیچارگی کو آپ دیکھیں اور ان کی ڈھٹائی کو دیکھیں کہ کتنی تھی۔ تو پھر اب جب انسان اس قسم کی حرکات کرتا ہے تو پھر انجام تو آتا ہے، پھر اللہ کی طرف سے بھی وہ نعمت چھن گئی، پھر جو ان کو ملنی تھی وہ اس سے نہیں فائدہ اٹھا سکے اور الٹا کیا ہوا، گھومتے ہی رہے وہاں۔ تو دیکھیں ہم بھی اپنی زندگیوں میں کہیں سرگردان نہ گھومتے رہیں، صرف اس لیے کہ ہم سے تھوڑی سی ایفرٹ نہیں کی جاتی، تھوڑی سی اپنے آپ کو ہلایا جلایا نہیں جاتا، تھوڑی سی بھی محنت نہیں کی جاتی، اس محنت سے جان چھڑانے کے لیے ہم کہیں ایسا سودا نہ کر بیٹھے کہ زندگی کا آخر آ جائے اور وہیں کے وہیں کھڑے ہیں اور پھر پچھتائیں۔ اللہ تعالیٰ ہم سب کو ہدایت عطا فرمائے۔